सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी
र म सावित्र दाहालको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियो स्टेसनबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायमा केन्द्रित रहँदै आएको छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरोकारवालाहरूसँग विविध विषय लिएर आउने गरेका छौँ।
आदरणीय श्रोता, मिडिया एडभोकेसी ग्रुप मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि महिला राजनीतिमा महिला सहभागिता र सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत गर्दै आएको संस्था हो। सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिकहरूको समान ज्याला, काममा मर्यादा, पेसागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
श्रोता, यस अघिका कार्यक्रममा हामीले समाजमा रहेको लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहेर विभिन्न विषयवस्तुहरू यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने हो।
आदरणीय श्रोता, आजको अङ्कमा हामी प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका साप्ताहिक गतिविधिका साथसाथै वैशाख 30 हुन गइरहेको स्थानीय तहको निर्वाचनकै सङ्घारमा विदेशिनु परेका युवाको कथालाई लिएर कार्यक्रम तय गरेका छौँ।
श्रोता, प्रदेश नम्बर 1 का 14 भएका साप्ताहिक घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कन्काईको मुहार फेर्न सक्ने व्यक्ति राजेन्द्र पोखरेल मात्रै भएको बताउनु भएको छ। आज कन्काई नगर कमिटीले झापाको सुरुङ्गामा आयोजना गरेको स्थानीय तह निर्वाचन 2079 प्रतिबद्धता पत्र सार्वजनिक तथा जनसभा कार्यक्रममा बोल्दै उहाँले आजको कन्काईवासीको विशाल उपस्थितिले नै एमालेको जित सुनिश्चित भएको जिकिर गर्दै एउटा दूरदृष्टि भएको अनुभवी नेता सुरुङ्गाले पाएको बताउनु भएको छ। पण्डितहरूले मन्त्र बिर्सिएलान् तर बुढाबुढीले वृद्ध भत्ता दिने पार्टी बिर्सिँदैनन्। अध्यक्ष ओलीले भन्नुभयो, छोरीले विदेशबाट पैसा पठाउन बिर्सिएलान् तर एमाले घर घरमा पैसा पुर्याउँछ। बाटो बनाउन, हुलाकी मार्ग बनाउन, एयरपोर्ट बनाउन, देशलाई सुरड युगमा प्रवेश गराउन, अन्तरिक्षमा सेटेलाइट पठाउन, कृषिलाई यन्त्रीकरण र आधुनिकीकरण गर्न एमाले चाहियो। यी कामहरू अरूले गर्न नसक्ने र एमाले मात्र गर्न सक्ने अध्यक्ष ओलीको भनाइ रहेको छ। कार्यक्रममा अध्यक्ष ओलीले समृद्धि, समानता र सबल नगरको आधार वडादेखि नगरसम्म एमालेको सरकार नारासहितको एमाले कन्काईको प्रतिबन्ध पत्र सार्वजनिक गर्नुभयो। यसै गरी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले सुगुम्बासीलाई धनी पूर्जा वितरण गर्न लाग्दा आयोग विघटन गरेर भूमिहीन तथा विपन्न परिवारलाई वर्तमान सरकारले अन्याय गरेको बताउनुभयो। उहाँले कन्काईका नेकपा एमालेका तर्फबाट नगर प्रमुखको उम्मेद्वारी दिएका राजेन्द्र कुमार पोखरेल अन्तर्राष्ट्रिय स्तरमा समेत कन्काईलाई चिनाउन सफल व्यक्ति रहेको बताउँदै वैदेशिक सम्बन्ध कायम गरेर जनतालाई सुविधा दिन खोज्दा विपक्षीले अनावश्यक बखडा झिकेर मेयरको चरित्र हत्या गर्ने प्रयास गरेको बताउनु भएको छ। कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल झापाका 15 पालिका नगर प्रमुख मध्ये अब्बल रहेको बताउँदै आगामी निर्वाचनमा समेत पोखरेलले नेतृत्व प्रदान गरेर समक्ष टिमलाई विजय गराउन जनतासँग अपिल गर्नुभएको छ। खरेलले यसपटकको स्थानीय निर्वाचनमा गठबन्धनले 209 पालिकामा गठबन्धन गरिरहेर 7 पालिकामा मात्र महिलालाई प्राथमिकता दिएर महिलाको अधिकारमाथि कुठाराघात गरेको बताउनु भएको छ। कार्यक्रममा स्थायी कमिटी सदस्य देवराज घिमिरे, केन्द्रीय स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल, स्थायी कमिटी सदस्य जितु गौतम, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्यहरू बालकृष्ण मैनाली र सूर्य उप्रेती, प्रदेश सचिव चिन्तन पाठक, प्रदेश सांसदहरू हिरा थापा, एकराज कार्की, प्रदेश कमिटी सदस्यहरू टंकबहादुर कार्की र घनश्याम अधिकारी, प्रदेश कमिटी सल्लाहकार कोमल पन्त, प्रदेश स्थायी कमिटी सदस्य प्रेम दाहाल लगायत थुप्रै केन्द्रीय, प्रदेश, नगर, जिल्ला र गाउँ कमिटीका अध्यक्ष पदाधिकारीहरू तथा सदस्य र 9 वडाका नेकपा एमालेका तर्फबाट निर्वाचन प्रत्याशीको उम्मेद्वारहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका धनपति तिवारी, पुष्प तिवारी लगायत दर्जनौ व्यक्तिलाई पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबेर लगाएर स्वागत गर्नुभएको थियो। नेकपा एमाले झापा जिल्ला सदस्य तथा कन्काई नगर कमिटीका इन्चार्ज रविन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर अध्यक्ष खड्ग पर्साईले गर्नुभएको थियो भने सञ्चालन नगर सहसचिव दीपक चापागाईले गर्नुभएको थियो। स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये 11 प्रमुख अध्यक्ष र 10 उपप्रमुख उपाध्यक्ष सहित 142 जनाले उम्मेदवारी फिर्ता लिएका छन्। झापाका 15 पालिकामा विभिन्न पदका लागि 2914 जनाले उम्मेदवारी दिएका थिए। उता मेचीनगर 11 नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छिन्। आसन्न वैशाख 30 गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रूपमा निर्विरोध निर्वाचित भएकी हुन्। अनलाइन पत्रकारिता सम्बन्धी 2 प्रशिक्षण बुधबार झापाको कमल गाउँपालिका 5 पाँडाजुगीमा सम्पन्न भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको असर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारिताको बदलिँदो आयाम, अनलाइन पत्रकारिता लेखन र समाचार कक्षको भूमिका विषयमा प्रशिक्षणको आयोजना गरेको हो। जिल्ला क्रियाशील 35 सञ्चारकर्मी सहभागी प्रशिक्षणको सहजीकरण अनलाइन क्षेत्रका अग्रज पत्रकार तथा नेपाल खबर .com सम्पादक अरुण बरालले गरेका थिए। पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि महासंघ प्रदेश एकका कोषाध्यक्ष विमल लामिछाने बुद्धिले मिशन पत्रकारितामा सबै पत्रकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ। प्रशिक्षण समापनमा महासंघ प्रदेश एकका कार्य समिति सदस्य विष्णु सुब्बा, सहभागीहरूको तर्फबाट उमानाथ भण्डारी, सेलिङ केसी, शान्ति सुब्बाले मन्तव्य राखेका थिए। प्रशिक्षणमा सहभागी सञ्चारकर्मीले आवश्यक प्रशिक्षण तथा महासंघको भूमिका लगायतका विषयमा विभिन्न सुझाव राखेका थिए। महासंघका जिल्ला उपाध्यक्ष केशव भट्टराईले वर्तमान कार्य समितिले 13 गरेको कामको जानकारी गराएका थिए। सचिव डीकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए। गौराधा नगरपालिकाको सहयोगमा प्रशिक्षण आयोजना गरिएको थियो। मंगलबार प्रशिक्षणको उद्घाटन गौराधा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए। मृत फेला परेकी इलाम नगरपालिका 8 31 वर्षीय विनिता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय 42 वर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ। वैशाख 17 गते इलाम नगरपालिका 8 सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका विभिन्न भागहरू छुट्टा छुट्टै भई खाल्टोमा पुगेको अवस्थामा काफ्लेको शव फेला परेको थियो। शव फेला परेसँगै अनुसन्धानको क्रममा रिमालसँग काफ्लेको घनिष्ठ सम्बन्ध रहेको खुलेसँगै उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमालले उक्त घटना आफैले घटाएको भनेर साबित बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जानकारी दिएको छ। त्यसै गरी देउमाई नगरपालिका 7 45 वर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा 2 प्रहरीले पक्राउ गरेको छ। वैशाख 15 गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कँदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा 2 जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका 7 चुलीगाउँका 23 वर्षीय भूपेन राई र उनकै भाइ 20 वर्षीय श्रीचन्द्र राई रहेका छन्। उनीहरूले कोरोनाको खोप लगाई घर फर्कँदै गरेका राईलाई बाटोमा सामान्य वाद विवादकै क्रममा अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको खुलेसँगै दुवैजनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जानकारी दिएको छ। कुनै समय पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मात्र बसोबास गर्दै आएका तराईका मूलवासी धिमाल जातिहरूको पहिचानसँग जोडिएको पेटानी लोप हुँदै गएको छ। विशेष गरेर धिमाल महिलाहरूको मुख्य पोसाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो। कुनै समय पेटानी लगाउनै पर्ने धिमाल समुदायका युवतीहरूमा पनि पश्चिमा संस्कृतिले महत्व पाउन थालेसँगै पछिल्ला दिनहरूमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्व घट्दै जान थालेको छ। झापाको दमक 10 केही धिमाल महिलाहरूले पेटानी बुन्ने कामलाई निरन्तरता दिँदै आइरहेका छन्। दमक 10 साबित भित्री धिमालले करिब दुई दशक अघिबाट पेटानी बुन्दै आइरहेकी छिन्। आफ्नै भाउजूबाट सिकेको सिपलाई अहिले पनि उनले निरन्तरता दिइरहेकी छिन्। अहिले पनि गाउँघरतिर नै पेटानीको माग रहेको छ, तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजारमा मूल्य उच्च हुनु, लागत अनुरूप मूल्य नपाउने समस्या पनि उत्तिकै रहेको छ। एउटा पेटानी तयार गर्न 3 दिनसम्म लाग्ने गर्दछ। पेटानी बिक्रीका लागि कुनै बजार नभए पनि आफ्नै समुदायभित्र प्रतिगोटा 2,000 रुपियाँसम्म बिक्री हुने गरेको छ। पेटानीको महत्व बुझेपछि विगत 1 वर्षदेखि दमक 10 की जमुना धिमालले पनि फुर्सदको समयमा पेटानी बुन्न थालेकी छिन्। यो समुदायमा शुभ कार्य, विवाह लगायतका उत्सव तथा पर्वहरूमा पेटानीलाई अनिवार्य जस्तै मान्ने गरिन्छ। दमक 1 कै पुष्पमाया धिमाललाई पनि 2 वर्ष अघि गाउँमै सिकेको सिपबाट अहिले पेटानी बुन्न उत्साह थपिएको छ। कुनै समय झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिमा पछिल्ला दिनहरूमा बढ्दो बसाइसराई तथा विभिन्न काम विशेषले मुलुकका अन्य भागमा पनि बसोबास गर्न थालेका छन्। पछिल्लो जनगणना 2078 को आधिकारिक तथ्याङ्क आइ नसकेको भए पनि अघिल्लो जनगणना 2068 को तथ्याङ्क अनुसार 35,000 को हारिमा धिमाल जातिहरू रहेको पाइएको छ। सङ्खुवा सभाको मादी मूलखर्क नगरपालिका 3 का टीकाराम विश्वकर्माको 6 वर्षीय छोरा प्रवीण विश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ। घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको उक्त कार्यालयले जानकारी दिएको छ।
साप्ताहिक गतिविधि पछि अब लागौं आजको मुख्य विषयतिर। श्रोता, मुलुक स्थानीय तहको निर्वाचनमा होमिसकेको छ। निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारहरूले मनोनयन दर्ता गरिसकेका छन्। उम्मेद्वार दर्ता गरिसकेका दलहरू आफ्नो एजेन्डासहित मतदाताका घर घरमा आफूलाई भोट दिएर जिताउनका लागि आग्रह गर्दै पुगिरहेका छन्। यसरी उम्मेद्वारहरू तिनै गरिब दुखी असहायका घरमा लाखौँ सपना देखाएर भोट माग्न पुग्दा चुनावको मुखमै परिवारको भरण पोषणको लागि विदेशिएका युवाबारे बेखबर छन्।
यति बेला हरेक दलका घोषणा पत्रमा युवालाई विदेशिनबाट रोक्ने र स्वदेशमै स्वरोजगार बनाउने थुप्रै एजेन्डाहरू उठाइएको छ। विदेशबाट फर्किएका युवाको सिप र क्षमता बुझेर उनीहरूलाई स्वदेशमै रोजगार दिने विभिन्न महत्वाकांक्षी योजना बनाइएका छन्। यसरी प्रत्येक चुनावमा राजनीतिक दलका घोषणा पत्रमा मात्र लेखिने शब्दहरू व्यवहारमा कार्यान्वयन भएको भने कहिल्यै पाइएन। श्रोता, अब भोट भन्दा पनि परिवारको पेट महत्त्वपूर्ण ठानेर विदेशिनु भएको छ दमक नगरपालिका वडा नम्बर 13 निवासी सुशील शिवाकोटी। आफ्नो मताधिकारको हकलाई समेत थाती राखेर 2 छोरी, श्रीमती, बुबा आमा र 96 वर्ष हजुरआमालाई समेत चटक्क छोडेर विदेशिनु सुशीलको रहर नभएर बाध्यता भएको बताउनुहुन्छ।
लगभग 12 महिना अगाडि म नेपाल आएको अवस्था, नेपालमा 12 महिनासम्म मैले कुनै पनि अवसर व्यापार व्यवसाय गर्न होस् अथवा सानोतिनो उद्योग सञ्चालन गर्न नै होस् चाहेर पनि नेपाल सरकारको नीति र नेपालमा भएको राजनीतिक घटनाहरूले गर्दाखेरि आफूले त्यो लगानी गर्न नसक्ने अवस्था। मैले अहिलेसम्म नेपालमा भएका कुनै पनि निर्वाचनमा आफ्नो मतदान प्रयोग गर्न नपाइराखेको अवस्था र यो पल्ट मलाई चुनौलो अवसर थियो कि नेपालमा बसेर आफूले चाहेको आफूले इच्छाएको व्यक्ति र राजनीतिक दललाई मत दिने, आफ्नो चाहना हुँदाहुँदै पनि मैले चाहेर पनि मत हाल्न नसक्ने अवस्था। म केही दिनभित्र, सायद भोलि अथवा पर्सि, पुनः मेरो परिवार, मेरो बालबच्चाको भविष्यको लागि र आफ्नो भविष्यको उज्जवल सपना बोकेर फेरि जानुपर्ने एक खालको बाध्यात्मककारी अवस्थाले गर्दाखेरि म भोट अथवा चुनावमा सहभागी हुन सक्दिनँ। यो कारण कि म मेरो परिवारको भविष्यको लागि जाँदैछु।
स्थानीय स्तरमा रोजगारी नपाएर विदेशिएका युवालाई स्थानीय तहको निर्वाचनमा आफूले जितेमा केन्द्र सरकारसँग समन्वय गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रम ल्याउने बताउनुहुन्छ दमक नगरपालिकाको नगर प्रमुख हो गठबन्धन तर्फका उम्मेद्वार राम थापा। उहाँ भन्नुहुन्छ,
नगरपालिका एउटा स्थानीय सरकार भएको र केन्द्र सरकारसँग समन्वय गरेर विभिन्न रोजगारमूलक कार्यहरू अगाडि बढाउने र विदेशमा सिकेर आएका छन् यी युवाहरूलाई रोजगारमूलक कार्यक्रमहरू गर्नमा म कार्यक्रम ल्याउँछु। यस्तो विषयमा हामी सचेत भएर लागि पर्ने कुरा यहाँ मार्फत सबैमा म निवेदन गर्न चाहन्छु। धन्यवाद।
यसै गरी नेकपा एमालेको तर्फबाट दमक नगरपालिकाको नगर प्रमुख उम्मेद्वार बन्नुभएकी गीता पौडेल अधिकारी विदेशिएका युवालाई स्थानीय तहको निर्वाचनमा आफूले जितेमा यही रोजगारीका अवसर सिर्जना गर्ने र विदेशबाट ज्ञान सिकेर आएका युवालाई स्वरोजगार कोष मार्फत यो पुँजी उपलब्ध गराएर आत्मनिर्भर र उद्यमी बन्न सहयोग गर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,
सर्वप्रथम त म अहिले भर्खरै विदेश जाँदै गर्नु भएको छ अथवा टिकट लिनु भएको छैन, योजनामा हुनुहुन्छ भने यो चुनावसम्म नलिदिनु होला र चुनाव पछाडि गइदिनु होला। र अब हामी भोलिका दिनमा हामीले चुनाव जितेर गइसकेपछि हामी विदेश नजाने गरी यहाँ स्वरोजगार सिर्जना गर्छौँ, जस्तो देशमै रोजगार सिर्जना गर्ने, स्थानीय तहमा बसेर युवा वर्गलाई सिप सिकाउने, उहाँलाई पूर्ण शिक्षा दिने, त्यसमा सपोर्ट गर्ने, र कहिले काहीँ कस्तो हुँदो रहेछ भने सिप सिकायो तर बिउ पुँजी हुँदैन, त्यो बिउ पुँजीको समेत व्यवस्थापन स्थानीय तहबाट हामी गर्छौँ र उहाँलाई यही राख्ने एउटा चाँजो पाँजो वातावरण सिर्जना गर्छौँ र यो वैदेशिक रोजगारमा जाने युवाहरू विदेशी नै क्रमलाई न्यूनीकरण गर्दै जान्छौँ। भने अर्को कुरा, विदेशबाट फर्केका युवाहरूको चाहिँ सिप लिएर फर्किनुहुन्छ, उहाँहरू सिप पनि ल्याउनुहुन्छ र दुई पैसा पनि बोकेर आउनुहुन्छ, त्यो उहाँले ल्याएको सिपलाई यहाँ हामी लगानी गर्छौँ, प्रयोग गर्छौँ र यहाँको युवाहरूमा त्यो सिप सिकाउँछौँ र उहाँहरूले ल्याउनु भएको लगानीलाई उत्पादनशील क्षेत्रमा हामी खर्च गर्छौँ, किनकि हामीले त्यो अनुभव गरेका छौँ। विदेशमा एकातिर भाइहरू बहिनीहरू जानुहुन्छ, उहाँले जुन दुःखहरू पाइरहनु भएको छ त्यो हामीले महसुस गरेका छौँ, भने यहाँ बस्ने उहाँका परिवारहरूलाई पनि एकदम पीडा छ, असुरक्षित महसुस गर्नु भएको छ। कतिपय अब म न्यायिक समितिको संयोजकको नाताले उपप्रमुख हुँदाखेरिको अनुभव पनि छ मसँग कि महिला दिदी बहिनीहरू वैदेशिक रोजगारमा श्रीमान हुनुहुन्छ, यहाँ उहाँहरू असुरक्षित फिल गर्नुहुन्छ भने अर्कोतिर विदेशमा बस्ने युवा वर्गले पनि म्याडम म विदेशमा छु, मेरो श्रीमती त्यहाँ दमकमा छिन्, तर एकदमै म असुरक्षित महसुस गर्छु र म हिंसामा परे नि भनेर कहिलेकाहीँ फोन पनि गर्नुहुन्छ, किनभने धेरै युवाहरूसँग म नजिक भएको हुनाले र युवाहरूको भावना मैले बुझेको हुनाले यसरी दुईटा परिवार श्रीमान श्रीमती अलग अलग बस्ने, आफ्ना आफन्त परिवारसँग अलग अलग बस्ने, यो सामाजिक एक प्रकारको विकृति विसङ्गति हो र यसलाई पनि हामीले न्यूनीकरण गर्दै जानुपर्छ र हामीले भोलिका दिनमा हामी जितेर गइसकेपछि यसलाई हामी बजेट छुट्याएर र स्वरोजगार कोष बनाएर हामी उहाँहरूले ल्याएको सिप पनि जान नदिने खालका सिप पनि सिकाएर रोजगारको सिर्जना गर्छौँ, आर्थिक गतिविधिलाई बढाउँछौँ, किनभने मेगा प्रोजेक्टहरू यहाँ सञ्चालनमा छन्, यो मेगा प्रोजेक्टको माध्यमबाट र विभिन्न ब्याङ्क वित्तीय संघ संस्थाहरूसँग समन्वय गरेर उहाँहरूले गर्न सक्ने कामहरू हामी अगाडि बढाउँछौँ, किनभने पर्यटक दृष्टिकोणले पनि यसलाई हामी ट्रान्जिट पोइन्ट बनाउँदैछौँ नि त, अनि चक्रपथ यो पर्यटक चक्रपथ पनि बन्दैछ, यसका सम्भावनाहरू धेरै छन्, त्यसैले यो विषयमा हामी एकदम संवेदनशील छौँ, हामी वैदेशिक रोजगार जाने भाइ बहिनीहरूको पीडालाई हामी कम गर्छौँ।
निर्वाचन आयोगको रणनीतिक योजना र कार्यनीति अनुसार विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सम्बन्धमा कानुनी व्यवस्थाको लागि पहल गरिने तथा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न नेपाल सरकार, राजनीतिक दल, सरकारवालाहरूसँग पहिलेदेखि नै छलफल भइरहे तापनि नजिकै रहेको निर्वाचन भने सम्भव देखिँदैन। विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका सम्बन्धमा कानुनी व्यवस्थाको लागि के पहल भइरहेको छ? निर्वाचनको पूर्व सन्ध्यामा विदेशी नै युवालाई रोक्न कस्तो व्यवस्था छ भन्ने विषयमा हामीले नेपाल ट्रेड युनियन महासङ्घ जी फन्डका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठसँग गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी।
नमस्कार सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अहिले देश निर्वाचनमय भएको छ, यद्यपि यो समयमा अधिकांश युवाहरू विदेशी नै क्रम पनि उत्तिकै रहेको छ, उनीहरू आफ्नो मताधिकारलाई प्रयोग गर्ने इच्छा हुँदा हुँदै पनि बाध्यताका कारण विदेशिनु परेको कुरा बताउँछन्। यस सम्बन्धमा नेपाल ट्रेड युनियन महासंघले कस्तो प्रकारको पहल गरेको छ, थोरै जानकारी गराइदिनुहुन्छ नि सर।
धन्यवाद। अब अहिले अब तपाईँले भन्नुभयो जस्तै देश निर्वाचनमय भइरहेको छ, यसको स्थितिमा देश बाहिरको होसिया देशभित्रकै पनि थुप्रै श्रमिकहरूले चाहिँ मताधिकारको प्रयोग गर्न पाइरहेको अवस्था छैन। तपाईँले देश बाहिरको कुरो गरिरहनु भएको छ, म त्योभन्दा चाहिँ माथि उठेर के भन्न चाहन्छु भन्दाखेरि देशभित्रकै मजदुरहरूले पनि मताधिकार चाहिँ गुमाउनु परिरहेको छ। जस्तै अहिले वैशाख 30 गते हुन गइरहेको चुनावमा वैशाख 30 गते एक दिनको निमित्त मात्रै छुट्टी दिन्छ, एउटा चाहिँ मेचीको मान्छे काठमाडौँमा आएर काम गर्छ, काठमाडौँको मान्छे चाहिँ कञ्चनपुरमा गएर काम गरिरहेको परिस्थिति छ, त्यसो चाहिँ स्वदेशभित्रै चाहिँ माइग्रेन्ट वर्करहरू सन्दर्भमा चाहिँ उनीहरूले मताधिकार प्रयोग गर्न पाउने स्थिति छैन। यदि देशमा लोकतन्त्र छ भने लोकतन्त्रमा चाहिँ अब नेता चुन्ने बहुमतले हो। अहिले समग्र हिसाबले श्रमिकहरूको डाटा र तथ्याङ्क निकालेर हेर्नु हो भने अहिले नेता बहुमतले चुन्ने अवस्था छैन, किन भनेदेखि बहुमतले भोटै हाल्न पाउने परिस्थितिको चाहिँ स्थिति विकास भएको छैन। त्यस कारणले गर्दा हामीले देशभरि देशभित्रका होस् या देश बाहिरका होस् सबैलाई आफ्नो कार्यस्थलबाटै मतदानको अधिकार दिनुपर्छ भन्ने आवाज नेपाल ट्रेड युनियन महासङ्घ देखाउँदै आइरहेका छौँ। यसका निमित्त त पहिलो काम के हो भने भन्दाखेरि मताधिकार प्रयोग गर्नका निमित्त मत प्रयोग गर्ने ठाउँ अर्थात् उनीहरूको चाहिँ भोटर लिस्टमा नाम हुनु जरुरी छ। त्यो भोटर लिस्ट नाम सङ्कलन गर्दै पनि सरकारले त्रुटि गरेको छ भन्ने हामी भन्दछौँ। किन भन्दा एउटा मजदुरलाई भोट खसाल्नका निमित्त मताधिकारको अधिकार दिनका निमित्त भोटर लिस्टमा नाम सङ्कलन कहाँ हुन्छ भन्दा उसको गाउँमा हुन्छ, उसको ठाउँमा हुन्छ। देशभित्रकै चाहिँ बाहिरका चाहिँ मजदुरहरू होस् या देश बाहिर गएका मजदुरहरूले चाहिँ आफ्नो नाम देखाउनै उसलाई चाहिँ कठिनै पर्छ। त्यस कारणले गर्दा पनि मत दिने कामबाट वञ्चित हुने चाहिँ अवस्था रहेको छ। त्यस कारणले गर्दा अब यो प्रयोजनका निमित्त चाहिँ सरकारले ध्यान दिनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौँ र यो आवाजलाई चाहिँ अझै पनि राम्रोसँग सुनेर व्यवहारमा कार्यान्वयन हुने स्थितिमा छैन। त्यस कारणले गर्दा हामीले चाहिँ यो अब मत पनि अब यो चाहिँ डिजिटल दुनियाँमा चाहिँ गइसकेपछि डिजिटलले चाहिँ हाल्ने व्यवस्था भयो भनेदेखि चाहिँ जहाँबाट जसलाई पनि हाल्न सक्ने स्थिति छ। अब अहिले पहिलो चरणमा चाहिँ यदि व्यक्ति छनौट गर्न गाह्रो भयो भने पार्टी छनौट गर्नलाई त सम्भावना हुन्थ्यो नि, त्यो पनि चाहिँ भइरहेको छैन। त्यस कारणले गर्दा नेपाल ट्रेडियन महासङ्घ यो कार्यस्थलबाट मतदान गर्ने अधिकार प्राप्त गर्नुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ। चाहे त्यो देशभित्र होस् चाहे त्यो बाहिर होस् सबैले चाहिँ आफ्नो कहाँ गर्ने स्थानबाटै उसले चाहिँ अब कहाँ गर्ने छेउछाउबाटै मतदानको अधिकार प्राप्त भयो भने हुन्छ। र देश बाहिरको कुरा त अझ चाहिँ छ भने भन्दा मतदानको अधिकार प्राप्त नभएको कारणले गर्दा अझै देश बाहिरका मजदुरहरूको चाहिँ अब धेरै समस्याहरू चाहिँ उठिरहेको छ। यदि देश बाहिरका मजदुरहरूले चाहिँ जो माइग्रेन्ट वर्कर छन् उनीहरूले चाहिँ मतदानको अधिकार प्राप्त गर्ने स्थितिमा पोलिटिकल पार्टीहरूले चाहिँ उनीहरूको समस्याको लागि चाहिँ आफ्ना मागहरू सम्बोधन गर्न अझ सजिलो हुन्छ भन्ने चाहिँ हाम्रो भनाइ हो। त्यस कारणले गर्दा यो अधिकार प्राप्तिको निमित्त समय नेपाल ट्रेडिङ मासु लागिरहेको छ, लागिरहने र धन्यवाद।
धन्यवाद सर। त्यस्तै गरी जस्तो यहाँले यो विषयमा निर्वाचन आयोग र वैदेशिक रोजगार विभागसँग पनि समन्वय गर्नुभएको
छ, हामीले गरेका छौँ। यसका निमित्त हामीले सबै पोलिटिकल पार्टीलाई पनि हामीले चाहिँ आवाज उठाउनका निमित्त भनेका छौँ। निर्वाचन आयोगमा पनि हामीले चाहिँ पटक पटक डेलिगेसन गरेर मतदान चाहिँ गर्ने अधिकार चाहिँ दिलाइदिनु पर्यो भनेर भनेका छौँ। अब पहिलो कुरो चाहिँ के हो भने भन्दा निर्वाचन आयोगले अलिकति सुनवाई गरेको छ, उनीहरूको कार्यक्रममा पनि यसका निमित्त सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कार्यक्रममा राखेको थियो, तर त्यसलाई व्यवहारमा चाहिँ लागू गर्न चाहिँ अझै चाहिँ सकिएको छैन। त्यस कारणले गर्दा हामी निर्वाचन आयोग, नेपाल सरकार र नेपालका चाहिँ ठुला पोलिटिकल पार्टी सबै चुनावमा भाग लिने सबै पोलिटिकल पार्टीलाई पनि हामीले ज्ञापन पत्र दिएर उनीहरूलाई चाहिँ घटघटाउने काम चाहिँ गरेका छौँ।
देशभरका ट्रेड युनियनहरूको अधिकार सुनिश्चित गर्ने सवालमा मताधिकार सुरक्षित गर्नुपर्छ भन्ने निकै महत्त्वपूर्ण कुरा आएको छ। यद्यपि विदेश जान लागेका युवाहरूका विषयमा चाहिँ वैदेशिक रोजगार विभागसँग ट्रेड युनियन महासङ्घको कस्तो प्रकारको समन्वय रहेको छ?
अब यसमा चाहिँ हामी के भनिरहेछौँ भनेर भन्दाखेरि जुन खालको चाहिँ हाम्रो माग हो कार्यस्थलबाटै स्वदेश होस् चाहे विदेश होस् त्यहाँबाट चाहिँ मतदान गर्ने अधिकार चाहिँ हामीले चाहिँ प्राप्त गर्न सकिरहेका छैनौँ। त्यो प्राप्त गर्नका निमित्त अब फेरि हामी सबै लाग्नुपर्छ, ट्रेड युनियन लाग्नुपर्छ, नागरिक समाज लाग्नुपर्छ, सबै सङ्घ संस्थाहरू लाग्नुपर्छ र वैदेशिक रोजगारमा जाने सबै मजदुरहरू आफैमा पनि जागरुकताको जरुरी छ। त्यस कारणले गर्दा अहिले यो निर्वाचनको सङ्घारमा अब चाहिँ 8-10 दिन मात्रै बाँकी छ, यो 15 दिन मात्रै चाहिँ नेपाल बसाइलाई चाहिँ अलिकति लम्ब्याएर आफ्नो मताधिकार चाहिँ प्रयोग गरेर जाने स्थितिमा चाहिँ पछि भविष्यमा चाहिँ दुःख नपाउने खालका चाहिँ स्थिति हुन सक्छ। त्यस कारणले गर्दा पहिलो कुरो चाहिँ के हो भने भन्दा हामी नेपाल सरकार मार्फत पनि वैदेशिक रोजगारमा जाने साथीहरूलाई चाहिँ अब स्टे गर्नका निमित्त हामी अनुरोध गर्न चाहन्छौँ। कमसेकम चाहिँ 1 हप्ता 15 दिनको निमित्त चाहिँ उनीहरूलाई चाहिँ मिलाइदिनु खाल्नु। अब त्यस मिलाउँदा चाहिँ अर्को प्रब्लम के आउन सक्छ भन्दा हवाई जहाजहरूको टिकट नमिल्ने खतरा आउन सक्छ। त्यस्तोमा पनि चाहिँ सहजीकरणको भूमिका चाहिँ नेपाल सरकारले मिलाउनका निमित्त हामीले अनुरोध गरिरहेका छौँ, गर्छौँ। दोस्रो चाहिँ अब आफ्नो कम्पनीहरूमा पनि आफ्नै पहलबाट पनि अब 15 दिनको चाहिँ अब भिसा एक्सटेन्ड गरेर पछि चाहिँ गएर पनि यो हो भने आफ्नो सुरक्षित गरेर आफ्नो मतबाट आफ्नो जनताको प्रतिनिधि चुनेर अहिलेको लागि भन्दा पनि भविष्यमा पनि यो चाहिँ हाम्रो चाहिँ माग सम्बोधन गराउनका निमित्त वैदेशिक रोजगारमा जानेहरूको चाहिँ माग सम्बोधन गर्नका निमित्त अझ नेपालमै रोजगारी चाहिँ सिर्जना गरेर वैदेशिक रोजगारीको चाहिँ संख्या न्यूनीकरण गर्नका निमित्त हामीले पहल गर्नुपर्छ, हामीले गर्छौँ र यो हामी सबैलाई चाहिँ आह्वान पनि गर्न चाहन्छौँ।
आदरणीय श्रोता, देश निर्वाचनमय भइरहँदा पनि 2078 साल चैत्र महिनामा मात्र श्रम स्वीकृति लिएर विदेश जाने युवाहरूको सङ्ख्या जम्मा 25,726 रहेको छ, जसमध्ये पुरुषको सङ्ख्या 24,279 र महिलाको सङ्ख्या 1,447 रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ। कार्यस्थलबाटै मतदान गर्न पाउने कानुनी र प्राविधिक व्यवस्था भए स्वदेश र विदेशमा रहेका लाखौँ श्रमिकले मतदान गर्न पाउने थिए। तर यस्तो व्यवस्था नहुँदा बाध्यताले श्रम गर्न परदेश वा विदेश पुगेका आफूहरूको समस्या बुझ्ने नेता छान्न नपाएको श्रमिक मतदाताहरूको गुनासो छ। आगामी निर्वाचनमा राज्यले डिजिटल माध्यमबाट मतदान गर्न पाउने व्यवस्था मिलाइदिन उनीहरूको माग र अनुरोध छ।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी
र म सावित्र दाहाल कार्यक्रमबाट बिदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै बिदा हुन्छौँ।
हवस् त, नमस्कार।